وله الجوار المنشآت في البحر كالأعلام. اور اسی کے زیر فرما ہے وہ جہاز جو سمندر میں ہے، پہاڑوں کی مانند بلند نظر آتے ہیں. یہ جو لفظ ہے نا جوار، یہ جاریتن کی جمع ہے، اور منشآتن منشآتن کی جمع ہے نشا، اور اس کا روٹ ہے نون شین حمزہ، اٹھنے والی چیز کے لیے آتا ہے. وہ کشتیاں جن کے بادبان ہوتے ہیں، نام سننا ہوگا اپنے بادبانی کشتی، جس کے اوپر ایک ایسے فلپ سا بنا ہوتا ہے. اور آلام جو ہے علم کی جمع ہے، علم کہتے ہیں جھنڈے کو، پہاڑ کو بھی کہتے ہیں. تو سمندروں اور پہاڑوں میں بڑی بڑی کشتیاں ایسے لگتی ہیں کہ جیسے بڑے بڑے پہاڑ کھڑے ہوئے ہیں. پانی کے سطح پہ آپ ایک سوئی رکھیں، وہ ڈوب جاتی ہے. جہاز اتنا بڑا ہوتا ہے وہ نہیں ڈوبتا. اصول ارشمیدس کہتے ہیں اس کو سائنس کی زبان میں. کیا وجہ؟ جتنا جہاز بڑا ہوگا اتنا سیکیور ہوگا. حکم تو اللہ کا ہی ہوتا ہے، لیکن چھوٹی کشتی یا چھوٹا جہاز ڈوبتا ہے، بڑی کشتی بڑا جہاز نہیں ڈوبتا. ہوائی جہازوں میں دیکھیں تو چھوٹے جہاز زیادہ کانپتے ہیں، خطرہ بھی ہوتا ہے ان کے گرنے کا. بڑی فلائٹس ہوتی ہیں جمبو جیٹ، اس میں آپ کو ایون پتہ بھی نہیں چلتا کہ اندر آپ بیٹھے ہوئے. یہ کس کی قدرت ہے؟ کس نے سنبھالا ہوا ان کو؟ اللہ کی ذات نے. تو فبئی آلائی ربکما تکذبان، کیا پھر تم اس رب کا انکار کرو گے؟ اب یہاں یہ جوار المنشیات ہے، اللہ تعالیٰ نے یہاں بڑے بڑے جہازوں کی بات کی. تو ٹائٹینک کیا تھا؟ ایک جہاز تھا نا، ڈوب گیا. اب ٹائٹینک 2 بنایا انہوں نے. کسینو، کیبرے، ڈانسنگ، نہ جانے کیا گندگی، سوئمنگ پول، ننگی عورتیں لیٹی ہوئی، کیا کیا ہم اس میں فن کریں گے. پہلے بیٹھنے کی باتیں تھی، پھر ریکلائننگ تھی، اب لیٹے لیٹے اب پورے کمروں میں، جیسے کیبنس ہوٹلوں کے ہوتے ہیں پورے پورے جہازوں میں، آئے دن کوئی نہ کوئی نئی مصیبت لوگ بھیجتے رہتے ہیں کہ یہ جہاز دیکھیں، اس کی ٹکٹ بک کرائیں. کتنے کتنے ہزاروں کا ٹکٹ ہے ایک ایک جہاز کا، اور فل جاتے ہیں صرف فن کے نام پہ. پورے پورے اندر شہر آباد ہیں. کوئی بری بات نہیں ہوتی اگر ان سب کو پا کر رب کو یاد رکھتے، لیکن فبئی آلائی ربکما تکذبان، رب کی کون سی نعمت کو جھٹلاتے ہو؟ مجھے ایک دفعہ سمندری جہاز میں بیٹھنے کا اتفاق ہوا، تو جو کچھ وہاں لوگ کر رہے تھے، صرف ایک چکر لگایا ہم نے باہر کے، ذرا دیکھیں کیا ہے، ہر وہ چیز جس کو انسان کا من چاہے. تو مجھے تو بعد میں خوف رات کو ساری یہی آتا رہا کہ اللہ نہ کرے اگر ان کاموں کی پکڑ پہ اللہ گرائے گا اس جہاز کو، تو ہم بھی تو ڈوبیں گے، گیہوں کے ساتھ گھن بھی تو پستا. لیکن لوگ نہیں ڈرتے، اللہ کا ڈر نہیں آتا. لوگ اور زیادہ پانی پہ جا کے بے چین ہوتے ہیں. روایات میں آتا ہے کہ پانیوں کے جو کنارے ہوتے ہیں نا، شیطان اپنا تخت لگاتا ہے. اسی لیے آپ دیکھیں جتنی بے حیائی، جتنا ننگا پن، جتنی گندگی ہے، وہ پانی کے ساتھ ہوگی. اچھے بھلے لوگ پانی کے پاس پہنچ کر اپنے جذبات پہ قابو نہیں رکھ پاتے. اس طریقے سے لوگ اپنے آپ کو مادر پدر آزاد سمجھ لیتے ہیں، تو کیا یہ اللہ کی نعمتوں کی تکذیب نہیں ہے؟ اللہ کی نعمتوں کو جھٹلانا نہیں ہے؟ کہا کب تک رہو گے اس دنیا میں؟ کلو من علیہا فان، جو کچھ زمین پر ہے وہ فانی ہے، فنا ہونے والا ہے، بچے گی بس ایک ہی چیز، اور وہ کیا ہے؟ وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ، اور باقی رہے گی آپ کے رب کی ذات جو بڑی عظمت اور احسان والی ہے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، پھر اپنے رب کی کون کون سی نعمت کو تم جھٹلاؤ گے؟ اے انسان، تم ذرا اپنے بارے میں غور تو کرو، تم نہیں تھے اور نہیں رہو گے. دو نہ ہونوں کے بیچ میں آج میں اور آپ ہیں. دیکھیے، بچہ پیدا ہوتا ہے، اس سے پہلے نہیں تھا نا. شادی کو ایک سال ہوا، بچہ پیدا ہو گیا. 1.5 سال پہلے وہ بچہ کہاں تھا؟ اس کا تو وجود بھی نہیں تھا، اس کا تو نام نشان نہیں تھا. آج ہے، آج آنکھیں بند ہو جائیں پھر نہیں رہیں گے. یہ چند دن کے ہونے نے ڈبویا نا، وہ کہتے ہیں نا، ڈبویا مجھ کو ہونے نے، نہ ہوتا میں تو کیا ہوتا. یہ ہونا ہی نہیں برداشت ہو رہا ہم سے. میں، انا، آئی ایم، ایگو، میری ذات، میں خوبصورت لگوں، مجھے کسی نے برا کیوں کہا، میرے ساتھ بات کی، میں اس کو یہ کر دوں، میں، یعنی ڈبویا ہونے نے. اپنی انا کو جتنا مارتے جائیں گے اتنا ہی زیادہ فائدہ ہوگا. اللہ تعالیٰ کہتے کبھی سوچو کہاں گئے وہ لوگ جو تم سے پہلے بڑے تھے، جن کو اتنا کچھ دیا، آج وہ زمین کی تہوں میں بیٹھے ہوئے ہیں، تو تم کہاں رہو گے؟ کل من علیہا فان، یہ من کے نیچے اپنا نام لکھیے. من کون؟ میں، میرا نام. آپ اپنا نام لکھیں. علیہا، ہا کیا ہے؟ زمین. اس زمین پر، اس کائنات میں کیا ہو؟ فان، فانی ہو، ختم ہونے والے ہو، تم کو فنا ہے. तुम बिल्कुल इस दुनिया से ख़त्म हो जाओगे। कहाँ गई नानियाँ, कहाँ गई दादियाँ, कहाँ गए ससुर, कहाँ गई सासें, हम भी वहीं जाने वाले हैं। लेकिन इस दुनिया की ज़िंदगी को इंसान अपने लिए एक शुतर बेमुहार वाली चीज़ समझ के अल्लाह की नाफरमानियों में पड़ता है, इतना आगे चला जाता है कि उसको समझ नहीं आता कि मैं कहाँ जाऊँ, किस किस जगह पे गुनाह करूँ। पैसे से जहाज़ बना लिए गए कि जिसके अंदर पूरे फन के निज़ाम है, पूरी पूरे उधर उन्होंने कमरे और पूरे पूरे कसिनो बनाए हुए हैं, पूरे पूरे बड़े होटल हैं, कि क्या करें जो लंबी 8-8, 10-10 घंटे की फ़्लाइटें होती हैं, फिर उसमें हम अपना वक्त कैसे गुजारें। लोग तो 1 घंटे की फ़्लाइट को भी अल्लाह की नाफरमानियों की चीज़ें देखे सुने बगैर नहीं गुजार सकते। एक झटका आता है तो उस वक़्त पता लग जाता है कि इंसान कितना था और कहाँ था। वयबका वछु रब्बिक ज़ुल जलाली वल इकराम, अल्लाह ताला का ये नाम नबी सल्लम दुआओं में इस्तेमाल किया करते थे। अनस रज़ी अल्लाह अन्हु फरमाते हैं कि दुआ मांगते वक्त या ज़ुल जलाली वल इकराम कहा करते थे अल्लाह के नबी। जोश आता है ना, अल्लाह की रहमत को जैसे कहना चाहिए कि बुलाता है इंसान। फिर आप देखिए कि यहाँ नेमतों की बात थी तो मौत की बात क्यों हो गई? सवाल पैदा होता है कि नेमत तो ज़िंदगी है, हम तो सूरत रहमान में नेमतें, अजायब, कुदरतें, उसकी खूबियाँ देख रहे हैं, तो फिर ये मौत की बातें क्यों हुई? तो लिख लीजिए कि जैसे ज़िंदगी नेमत है तो फना और मौत भी तो नेमत है। उनसे पूछिए जो अजियतनाक बीमारियों में मुब्तला हैं, जिनको रातों को करार नहीं, दिन को चैन नहीं, जो दर्द से तड़पते रहते हैं। उन बूढ़ों से पूछिए जिनकी लंबी उम्रें उनके लिए वबाल बन चुकी, जिनके घर वाले दिन गिन रहे हैं कि कब उनकी खबर आ जाती है, कब वो जाते हैं। ना जुबान हिलती, ना बात कर सकते, ना टांगे चलती, मैदा ख़राब, खा नहीं सकते, पी नहीं सकते, एक सांस अटकी हुई है, दिमाग तक ख़राब हो गया। अगर हमारे पिछले सारे आज तक इसी तरह निढाल शक्ल में हमारे घरों में पड़े होते तो क्या वो हमारे लिए एक बोझ ना होते, ना पसंदीदा चीज़ ना होते? ये तो मौत की रहमत है जो अपनी आगोश में लेकर हमारे कमज़ोरों और हमारे ज़यीफ़ों को ढप लेती है। असल बात क्या है कि मौत तो वो रास्ता है जिस पर चलकर इंसान इस दुनिया के मसाइब और आलाम से छुटकारा पा लेता है और आखिरत की अबदी नेमतों से मुलाकात करता है। और अगर अच्छे काम नहीं किए तो फिर उसके पार एक तबाही भी है। आप देखें तो मौत तो एक पुल है, एक कॉल है मौत के बारे में कि मौत एक पुल है जो दोस्त को दोस्त से मिलाता है। किस दोस्त को दोस्त से? दुनिया में भी कई दोस्त बिछड़ जाते हैं ना, फिर वहाँ जाके मिल जाएंगे, फिर अल्लाह के साथ मुलाकात होगी। अल्लाह ताला कहते हैं कि ये सब कुछ मैंने बनाया। यस अलुहू मन फिस समावाती वल अर्द, मांग रहे हैं उससे अपनी हाजतें सब आसमान वाले और ज़मीन वाले। अल्लाह अकबर, सब उससे मांगते हैं। कुल्ला यौमिन हुवा फी शान, हर रोज़ वो एक नई शान से तजल्ली फरमाता है, हर रोज़ उसको एक नया काम है, उसके पास बड़े काम है। इमेजिन करिए कि सब उससे मांग रहे हैं, कितनी बड़ी ज़ात है। आपसे एक वक्त में एक से ज़्यादा लोग सवाल करने लग जाए तो आप क्या कहते हैं? वन बाय वन प्लीज़, आराम से एक एक पूछे, एक एक बात करें। किसी को कोई देता हुआ देखें, आप कोई चीज़ बांटता देखें, जब गरीब लोग उसके इर्द गिर्द होते हैं तो वो बंदा भी अपना इखलाक ख़राब करके कहता है पीछे हटो, बारी बारी आओ, नहीं तो मैं तुम्हें नहीं दूंगी ये चीज़। अल्लाह की ज़ात कितनी बड़ी है कि यस अलहू मन फिस समावाती वलर, इस मन में कौन है? सिर्फ इंसान? जिन्नात भी, हैवानात, चींटियां भी उसी से मांगती, टिड्डियां भी उसी से मांगती। हम उनको मारना चाहते हैं, वो आगे आगे भाग रही होती हैं और अल्लाह से कहती हैं, अल्लाह मेरी जान इनसे बचा ले, ये मेरे पे कोई स्प्रे ना कर दें, ये मुझे मार ना दें। आप कॉकरोच मारते हैं, कॉकरोच आपसे भाग भाग के किधर जाता है? अल्लाह से कह रहा होता है कि अल्लाह ताला ये मुझे ना मारें। छिपकलियाँ, चींटियाँ, सांप, कीड़े, बिच्छू, शेर, यस अलहू मन फिस समावाती वलर, इतनी बड़ी ज़ात है। मुझे तो ये आयतें पढ़ते वैसे लगता है कि मा कदरुल्लाह हक्का कदरी, हम लोगों ने अल्लाह की वो कदर ही ना की जो कि करनी थी। और कुल्ला यौमिन हुवा फी शान, इसका क्या मतलब है? हर दिन उसको नए काम है, हर दिन अल्लाह की ज़ात नए से नए कामों में। कोई बच्चा पैदा हो रहा है तो किसी की मौत का फ़ैसला हो रहा है, कोई तख्त से उतार के तख्ते पे चढ़ाया, कहीं शादियों के फ़ैसले, कहीं मंगनियों के फ़ैसले। एक रिवायत में आता है, एक सहाबी का कॉल है कि अल्लाह के नबी से पूछा गया कि ये फ़ीशान का क्या मतलब है, اللہ ہر وقت مختلف کام کر رہا ہے، تو فرمایا وہ اپنے بندوں کے گناہوں کو معاف کر رہا ہے. ہم اپنے دامن گندے کرتے رہتے ہیں گناہوں میں، اور اللہ کی ذات ہمیں صاف کرتی ہے ندامت کے آنسوؤں سے، کبھی بیماریوں سے ہمیں پاک کرتا ہے، کبھی اولاد کے غم لگا کے، کبھی شوہر بیوی کے معاملات میں بکھیر کے. اللہ کی ذات کیسے ہمیں کرتی ہے، کسی کو بیمار کرنا، تندرست کرنا، کسی کو کچھ، کسی کو کچھ، اس کو بڑے کام ہے. کبھی بہت سارے کام ہونا ایک وقت میں، تو اس وقت مجھے یاد بڑی یاد آتی ہے کہ کل یوم ہوا فی شان، ملٹی ٹاسک ہے. بعض لوگوں تو ایک کام دے دیں صحیح، پھر دیکھیں ان کا حال. قابل رحم ہوئے ہوتے ہیں کہ ہمیں دیا کام تو کیوں دیا، لیکن اللہ کی ذات اتنی بڑی ذات ہے کہ وہ سب کے کام کر کے بھی ولا یعودہ حفظہما، تو نہیں تھکاتی حفاظت ان دونوں کی. اللہ نہیں تھکتا، اللہ تعالیٰ نہ سوتا ہے نہ اونگتا ہے. لا تاخذہ سنۃ ولا نوم. آپ دیکھیے کہ ہم انسان ہیں نا، تو ہماری ساری نعمتیں بھی کمزور ہیں. ہم ایک وقت تک خوب کام کرتے ہیں، لیکن جب تھک جاتے ہیں تو کیا ہوتا ہے؟ چلیں جب نیند آ جاتی ہے تو کیا حال ہوتا ہے اس وقت؟ سوچنے کی بات ہے نا. اللہ کی ذات کو کسی چیز سے بھی تھکن نہیں ہوتی. فبأي آلاء ربكما تكذبان، پھر جن و انس اپنے رب کی کن نعمتوں کو تم جھٹلاؤ گے، کیا کیا تکذیب کرو گے؟ سنفرغ لكم ايها الثقلان، ہم ان قریب توجہ فرمائیں گے تم دونوں کی طرف ہے بوجھو. ثقلان، ثقل سے تثنیہ ہے. یہاں ان دو بوجھوں سے مراد ہے انسان اور جن، ان دونوں کو بوجھ کہا گیا. کیسے؟ اور وہ کیا کہ اس دنیا میں انسان اپنے گناہوں کا بوجھ اپنے سر پہ لے لیتا ہے. امام جعفر کہتے ہیں کہ گناہوں کے بوجھ کی وجہ سے، بوجھل ہونے کی وجہ سے ان کو ثقلان کہا گیا. یعنی دو ہی مخلوقات ہیں جو گناہ کرتی ہیں یا جن کا حساب ہونا ہے، ایک جن اور ایک انس. ان دونوں کو یہاں دو بوجھ کہے گئے. مطلب کیا ہے کہ انسان اور اے جنات، ہم نے تمہیں غور و فکر کرنے کی صلاحیت دی، سوچنے کی دی، اپنی اصلاح کرنے کی تمہیں مہلت دی. تم گناہ کرتے ہو، تم نافرمانیاں کرتے ہو، ہم درگزر کرتے ہیں، لیکن یاد رکھو کہ تمہاری مہلت کی گھڑیاں ختم ہو جائیں گی. اس دار العمل سے نکل کر دار الجزا میں پہنچ جاؤ گے، اس وقت پر ہم خوب متوجہ ہوں گے. پھر پوچھیں گے، وہ کہتے ہیں نا اب تمہاری خبر لیتا ہوں، اب میں تمہیں پوچھتی ہوں. ماں کام کرتی ہے نا، تو بچہ کئی چیزیں بگاڑ رہا ہوتا ہے، اس کو بگاڑ، اس کو گرا، وہاں پھیلا. وہ کہتی ہے بزی ہے لگا رہے. جب ماں فارغ ہوتی کہتی ہے اب میں تمہاری خبر لیتی ہوں، یہ کیا کیا ہے، وہ کیا کیا ہے، اس کو ٹھیک کرو، اس کو ٹھیک کرو. آج دنیا میں لوگ بڑے بنے بیٹھے ہیں نا، بن لے جتنا بننا ہے. اللہ تعالیٰ کہتا ہے کہ ہم فارغ ہوں گے. صنف روح کا لفظ وہی ہے جس کو اردو میں فارغ ہونا کہتے ہیں، فراغت کہتے ہیں. اب یہ ہمارے لیے تو فراغت وہ ہے نا کہ ہم کام کر رہے تھے فارغ ہوئے. اللہ کے لیے یہ نہیں ہے کہ نعوذ باللہ اس وقت اللہ تعالیٰ بہت بزی ہیں، کائنات کے کاموں کو کرتے کراتے ہیں، تو وہ بات میں ہمیں کہیں گے کہ میں دیکھتا ہوں. بلکہ مطلب کیا ہے کہ ہمارے کاموں سے ہی استارتاً بتا دیا کہ تم جو کر رہے ہو خوب کر لو. اور یہ محاورتاً بھی استعمال ہوا ہے کہ جہاں جو کچھ بھی ہونا ہے تمہارے لیے وہ تم کر لو، کل تم سے پوچھا جائے گا. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، پھر اپنے رب کی کون کون سی نعمتوں کو تم جھٹلاؤ گے؟ اپنی نعمتوں پہ تو غور کریں، صرف سر سے پاؤں تک دیکھیں تو کتنی نعمتوں میں جکڑے میں. ہم کبھی سوچے تمہارے پاس تو ایک ایک سانس جو آ رہا ہے، وقت کی نعمت، صحت کی نعمت، عمل کی نعمت، قرآن پڑھنے کی نعمت، ہاتھ اٹھانے کی نعمت، چلنے پھرنے، کھانے سونے، جاگنے سوچنے کی نعمتیں. کبھی ہم نے اس پہ غور کر کے دیکھا کتنی بڑی بات ہے. ہم اپنے رب کو کتنا بھولے ہوئے ہیں، لیکن اللہ کی ذات کس طریقے سے ہمارے لیے معاملات کو الٹ پلٹ کرتا رہتا ہے. پھر آگے دھمکی کا انداز ہے، یا معاشر الجن والانس، اے گروہ جن و انس، ان استطعتم ان تنفذوا من اقطار السماوات والارض فانفذوا، اگر تم میں طاقت ہے تو نکل بھاگو آسمانوں اور زمین کی سرحدوں سے، تو نکل کر بھاگ جاؤ، کر لو کوشش، جاؤ بندگی کا پندا توڑ دو، غلامی کا پھندا نکال دو گلے سے، جاؤ اپنی طرف چل پڑو. جنات کو اپنی طاقت پر بڑا گھمنڈ تھا، اور یہاں اللہ تعالیٰ نے پہلے جنوں کا لفظ بولا، کیونکہ انسانوں سے زیادہ جنوں میں قدرت ہے، طاقت ہے. हम जो सफ़र कई महीनों में तय करते हैं ये घंटों में कर लेते हैं। कहा जाओ फिर इन आसमानों ज़मीन की हदों से निकल जाओ, अख्तार कितार निकलो यहाँ से निकल जाओ, लेकिन नहीं। ला तनफुजू न इल्ला बि सुल्तान, सुनो तुम नहीं निकल सकते मगर सुल्तान के साथ, गलबे के साथ जो तुम में है ही नहीं। क्या मफहूम है इस आयत का? कई इसके मफहूम बयान किए गए कि तुम अल्लाह की इस कायनात से निकल नहीं सकते, यानी तुम मर भी नहीं सकते। खुदकुशियों की कोशिश कर लोगे फिर भी तुम नहीं मर सकते जब तक अल्लाह ताला ना चाहे। तुम अल्लाह ताला की इस कायनात से अपनी मर्जी से भाग भी नहीं सकते। जेल की दीवारें कोई नहीं तोड़ सकता ना, तुम इस ज़िंदगी से निकलकर अपनी ज़िंदगी की दीवारों से नहीं निकल सकते। अगर निकलना चाहते हो तो बड़ा ज़ोर चाहिए, वो है कोई नहीं। अल्लाह का कुन आएगा फिर तुम्हारा काम होगा, फिर अल्लाह की गिरफ्त से तुम निकल सकोगे। बास कहते कि बिस सुल्तान में सुल्तान से मुराद है कुरान। कुरान दलील है सबसे बड़ी, यानी इस किताब के पढ़े बग़ैर, इस किताब के मुताबिक ज़िंदगियां बसर किए बग़ैर तुम अल्लाह की पकड़ से नहीं बच सकते। कितने लोगों ने जिन्होंने इस किताब को पकड़ा हुआ है, कुछ ने तो ऐसे पकड़ा हुआ जैसे नैपकिन को पकड़ते हैं, दो उंगलियों से, नज़ाकत से, कुछ और मजबूती से, कुछ सिर्फ मरने पे पकड़ते हैं, कुछ शादियों के मौके पे, शादी से एक हफ्ता पहले पकड़ते हैं कुछ घंटों के लिए। नहीं, ला तनफुजून इल्ला बिसुल्तान, जोर लगा लो, जो करना कर लो, तुम अल्लाह की पकड़ से निकल नहीं सकते। मेरी किसी से मुलाकात हुई, मैंने उनको कुरान की दावत दी, कहने लगी नहीं बच्चे की शादी है, बस एक महीना ही रह गया, अभी तो मैं नहीं आ सकती, मैं आपसे माजरा चाहती हूँ। मैंने उन्हें कहा कि हाँ वैसे आपने जॉब से भी तो छुट्टियाँ ले ली होंगी ना। कहती नहीं, वो तो मैंने बिल्कुल नहीं ली, वो तो 25-26 तक हमारा आखिरी दिन है स्कूल का, और वो कर करा के वो तो फिर मैं आखिरी दिन तक जाऊँगी। तो मैंने हंस के कहा कि आपने वहाँ नहीं छुट्टियाँ ली तो हमसे भी ना लें, इधर आ जाएं। आप सोचिए कि हमें जिस रब से काम होते हैं, जिस रब ने हमारे बच्चों के घर बसाने, जिसने दिलों को जोड़ना, जिसने बेटियों की शादियों में बरकत डालनी, हम तो अपनी नमाज़ें भी छोड़ देते हैं, कैसे बचेंगे? ला तनफुदून इल्ला बि सुल्तान, उससे ताल्लुक़ जोड़े बग़ैर कभी जुड़ ही नहीं सकते उससे। फ़बिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान, कुछ और कुदरतों का इजहार है। युरसलु अलैकुमा शुवासुम मिन नार, भेजा जाएगा तुम पर आग का शोला और धुआं। व नुखासु फला तंतसिरान, और धुआं भी, फिर तुम अपना बचाव न कर सकोगे। शुवास का लफ्ज़ जहाँ इस्तेमाल हुआ, वो शोला जिसमें धुएं का नाम निशान ना हो, बहुत गर्म शोला होता है। बस शोले जो होते हैं ना उसमें धुआं बहुत होता है, बाद में धुआं नहीं होता, तो ये है जिसमें धुआं ना हो। और नुहास कहते हैं वो धुआं जिसमें शोला ना हो, बिल्कुल ही उसका अपोजिट। दूसरा मानी नुहास का पिघला हुआ तांबा भी है। सिर्फ इन आयतों को आप इस वक्त दिल पर लें, मुश्किल लफ्ज़ों को छोड़ दीजिए, अब आ जाएंगे बाद में खुद ही। अल्लाह ताला कैसे लोगों को डरा रहा है कि तुम अपने आप को बचा लो, नहीं बच सकते, तुम पर आग के शोले पड़ेंगे। तुम भागना चाहते हो अल्लाह की बंदगी से, इस कायनात से, मैं तुम पर आग डालूंगा। फबिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान, बताओ अपने रब की किन नेमतों को तुम दोनों छुटलाओगे। यहाँ तक धमकियाँ थीं, जिन्हों इंस को डराया गया कि इस दुनिया में तुमने बड़ी मन मौजियाँ कर ली, तुम पे कोई ज़बरदस्ती नहीं करता था इसलिए तुम नमाज के लिए नहीं उठते थे, तुम पर कोई ज़बरदस्ती कर नहीं सकता था इसलिए तुम नाफरमानियों की जगहों पे बैठे बैठाए रहते थे। अब आओ पकड़ हो गई। कौन सी? अब यहाँ से आप ज़रा जहन में लाइए थोड़ा सा मंज़र क़यामत का। फरमाया फ़इज़न शक्कति समाउ फ़कानत वर्दतन कद्दिहान, फिर जब फट जाएगा आसमान तो सुर्ख हो जाएगा जैसे रंगा हुआ सुर्ख चमड़ा। कभी आपने सूरज डूबने के वक्त का जो आसमान है देखा? यहाँ ही देख लिया करें, बिल्कुल ऑरेंज कलर का आसमान हो जाता है कुछ गर्मियों के आने से पहले, बिल्कुल आसमान इतना सुर्ख हो जाता था सनसेट के वक्त कि खौफ आता है देखने में। क़यामत के दिन आसमान बिल्कुल सुर्ख हो जाएगा। क्यों भला सुर्ख होगा? खौफ दिलाने के लिए। कोई चीज़ फटती है तो उसके अंदर से निकलता है, आप देखिए कि ये स्किन है ना, इसके ऊपर का छिलका उतारें तो अंदर से सुर्ख स्किन निकलती है ना, ये मफहूम है। जैसे कच्ची जिल्द होती है ना, ऊपर से छिला हुआ चमड़ा, इसलिए आसमान ऐसा हो जाएगा जैसे छिला हुआ चमड़ा। फकानत वर्दतन, वर्दा कहते हैं गुलाब के फूल को, सुर्ख फूल देखा होगा। कद दिहान, दिहान दुहन से, चर्बी चिकनाई खाल, ये क्या मंजर होगा, या क़यामत के दिन का आसमान होगा। आसमान बिल्कुल सुर्ख होगा। अब सिर्फ इसी वक्त इमेजिन करें, आप अकेली बाहर जा रही हो और एकदम पूरे का पूरा आसमान सुर्ख हो जाए, खौफ है। बड़े लोग कहा करते थे कि पहले कहीं कत्ल होता था तो सुर्ख आंधी चलती थी, अब तो इसलिए भी नहीं चलती होगी कि फिर तो सारा वक्त ही सुर्ख रहे। पहले तो कभी कोई कत्ल होता था, अब तो लोग हर मौके पे ऐसे मौजूद होंगे। क़यामत का दिन वो दिन नहीं है जो आपने फिल्मों में सुना है, क़यामत का दिन वो नहीं है जिस नाम के नावल लिखे हुए हैं, और क़यामत किसी हीरोइन का नाम नहीं। ये दिल पे पड़ेगी तो लग पता जाएगा। फ़बिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान, फिर अपने रब की किस किस नेमत को तुम दोनों छुटलाओगे। फ़यौमइज़िन ला युसअलु अन ज़म्बिही इंसुन वला जान, तो उस रोज़ किसी इंसान और जिन से इसके गुनाह के बारे में पूछा नहीं जाएगा। क्यों भला? इसलिए कि हर बंदा अपना गुनाह खुद ही खोल रहा होगा। उस दिन तो ज़मीन खबरें दे रही होगी, तो हद्दिस अखबार रहा बेअन्ना रब्बक औहा लहा, पूछना कब पड़ता है? जब जुर्म साबित ना हुआ हो, जब हालात वाक़यात सब कुछ इंसान के खिलाफ गवाहियां दे रहे होंगे, तो वहाँ पूछने की ज़रूरत नहीं होगी। बाज़ इस आयत को मिस कोट करते हैं, कहते हैं देखो अल्लाह कह रहा है कोई नहीं किसी के गुनाहों का पूछा जाएगा, कर लो जो करना है, आओ आगे चलते जाओ। ना लोग पिछली आयत पढ़ते हैं ना अगली पढ़ते हैं। क्या? फ़बिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान, बस अपने रब की किन नेमतों को तुम झुटलाओगे। ये कौन सी नेमत है? कि यूरफुल मुजरिमून बिसीमाहुम फयूखज़ु बिन्नवासी वल अक़दाम, पहचान लिए जाएंगे मुजरिम अपने चेहरों से, तो इन्हें पकड़ लिया जाएगा पेशानी के बालों से और टांगों से। ये आयत नहीं किसी को दिखती? पहचाने जाएंगे, उनके चेहरों पे लिखा होगा ये गुनाहगार हैं, ये नाफरमान है, ये कानून तोड़ के आए, ये जेलें तोड़े हुए लोग हैं, ये खुदा फरामोश लोग थे जिन्होंने ना खुशियों में रब को याद रखा, ना गमियों में, ना फरागत में याद रखा, ना मसरूफियत में रखा। आप देखिए कि पुलिस के घेराव के बीच में ऐसा शख्स देखिए तो क्या हाल होगा। पुलिस को देखते ही एक मुजरिम और एक बेगुनाह के चेहरे की रंगत बदल जाती है। मौत के फरिश्ते को देखकर लोग अपना असल खोल देंगे कि तुमने हमें क्या समझा, हम तो बहुत बड़े मुजरिम हैं। उस दिन तो हर चीज़ होगी। आप इन चीज़ों को अपने ऊपर लें, फिर सोचें, सबसे बेनियाज हो जाएं, कौन कहाँ है, कौन बैठ रहा है, कौन उठ रहा है। आप सिर्फ अपने रब की अदालत में ख़ुद को खड़ा करके महसूस करें कि मैं क्या जवाब दूंगी, क्या क्या जुर्म है मेरे, क्या कुछ कर बैठी हूँ, और क़यामत के दिन मेरे माथों पे लिखा होगा। उस दिन मेरे चेहरे से लोगों को पता चल रहा होगा कि मैं कितने कानून तोड़ के आई हूँ। आप देखिए, सिर्फ एक ट्रैफिक का सिग्नल आप तोड़ के जाएं, यानी रेड लाइट पर गाड़ी चला दें, स्टॉप साइन पर ना रुकें, आपको पीछे से आती हुई हर गाड़ी पुलिस की गाड़ी लगती है, हल्का सा भी कहीं से सायरन आएगा तो आप सोचते हैं कि ये मेरे पीछे पुलिस की गाड़ी आ गई। कभी कहीं पहुंचे हो, कोई कोई गलत काम करके एक मुल्क से दूसरे मुल्क का बॉर्डर क्रॉस कर रहा हो, फिर देखिए उसकी जो हवाइयाँ उड़ती हैं। आज दुनिया में तो ये छोटी छोटी बातें लगती हैं, ज़रा सोचिए जिस दिन अल्लाह कदमों और टांगों से और सर के बालों से खींचेगा। फरिश्ते तो दूर से देख के पहचान लेंगे, क्योंकि मुजरिमों के चेहरे स्याह और उनकी आंखें खौफ से नीली हुई होंगी, पीछे हम पढ़ चुके हैं। और क्या बेइज्जती का अंदाज़ है। और आपको पता है कि किसी को यूं बालों से खींच के कहा क्या जा रहा है? फ़बिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान, भाई ये कौन सी नेमत है? तो कौन सा मानी आएगा या नेमत का? रब की कुदरत। आज पकड़े गए हो ना, लग गया पता अल्लाह की पकड़ में हो। तुम कहते थे मुझे किसने पकड़ना है, मैं यूं हंस के दिखा दूंगा, मैं यूं बोल के दिखाऊंगा। दूसरी बात है कि अगर आप इसको यहाँ आला को नेमत के सेंस में भी लेके देखें, تو کیا مجرموں کی پکڑ مظلوموں کے لیے نعمت نہیں ہے؟ چند چہرے جب بے نقاب ہو جاتے ہیں تو کتنوں کی عزتیں کتنوں کے مال محفوظ نہیں ہو جاتے؟ قیامت کا آنا حتیٰ کہ جہنم کا وجود بھی اللہ کی نعمت کی دلیل ہے، تاکہ جنہوں نے اپنی زندگی اللہ کے حکموں پر گزاری ان کو اس دن خوشی ہو کہ ہم حق پہ تھے۔ اور کہا کیا جا رہا ہے، ہاذہ جہنم اللتی یکذب بہا المجرمون، یہی ہے وہ جہنم جسے جھٹلایا کرتے تھے مجرم۔ کچھ تصور میں آ رہا ہے، ایسے لگ رہا ہے کسی کو دکھایا جا رہا ہے، یہ ہے جہنم جس کو تم نے انکار کیا، تم کہتے تھے مجھے نہیں اللہ نے ڈالنا، لو اللہ ایسا تھوڑی ہے۔ اب وہاں جا کے ان کا حال کیا ہوگا، اس کو امیجنیٹ کریے، یطوف بینہا وبین حمیم آن، وہ گردش کرتے رہیں گے جہنم اور گرم کھولتے ہوئے پانی کے درمیان جو از حد گرم ہوگا۔ ایک طرف ہے جہیم اور دوسری طرف ہے حمیم۔ جہیم کا لفظ جو ہے نا جہما سے ہے، اور جہم کہتے ہیں گھورنے کو، شیر کے گھورنے کو جہم کہتے ہیں، تو جہیم کیا جو گھور رہی ہے۔ روایات میں آتا ہے کہ قیامت کے دن جہنم گھور رہی ہوگی، قرآن میں آج بھی موجود ہے، تدعو من ادبر وتولی، وہ دیکھ رہی ہے، اس کی گردن نکل آئے گی، لوگوں کو تاڑ رہی ہے، وہ میدان محشر میں یوں اچک اچک کے لوگوں کو کھائے گی جیسے مرغی دانہ کھاتی ہے۔ اور جب اللہ تعالیٰ اس کو میدان محشر میں لائیں گے تو 70,000 لگامیں ڈالی ہوں گی، کہا اگر جہنم کو کھلا لے جائیں اللہ تعالیٰ وہاں تو ہر بد تو بد نیک کو بھی کھا جائے، اتنی بھوکی ہے۔ اور جب اس میں ڈالے جائیں گے تو گرم پانیوں کے بیچ میں کھولیں گے، ایک طرف زقوم کھلایا جا رہا ہے، آگ لگ رہی ہے، کئی کانٹے گلے میں جا رہے ہیں، پانی پئیں گے تو کھولتا ہوا گرم پانی آئے گا، جب اس کو پئیں گے تو ان کے ہونٹ اس طرح لٹک جائیں گے جیسے تونس کے مارے ہوئے اونٹ کے ہونٹ لٹک رہے ہوتے ہیں۔ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، پھر اپنے رب کی کون کون سی نعمتوں کو تم جھٹلاؤ گے؟ سوچو ذرا، تم نے رب کا کیا حق ادا کیا، تمہاری زندگی کہاں تھی، تم کیا کرتے تھے، کیا پایا؟ آپ ذرا سوچئے تو صحیح، اپنے آپ کو یہاں بیٹھے ہوئے پیچھے کسی ایسے منظر میں لے جائیے جب آپ نے بہت انجوائے کیا، آج وہ انجوائمنٹ موجود ہے؟ مزے کا کھانا کھایا آج موجود ہے؟ اچھا لباس پہنا جس میں لوگوں نے آپ کی بڑی تعریف کی، آج اس کی خوشی موجود ہے؟ صرف اس وقت آپ میں سے کسی ایک کو سر کا درد لگ جائے، صرف سر کا درد، میں پورے شعور سے کہہ سکتی ہوں کہ پچھلے ساری زندگی کے مزے اس کو اس وقت کرکرے لگیں گے، صرف اس ناخن میں درد شروع ہو جائے، ایک ہلکی سی پھانس لکڑی کی اس ناخن میں میرے پھنس جائے، مجھے پچھلی زندگی کی ساری نعمتیں بھول جائیں گی۔ کیا ہوگا اس وقت جب بندہ جہنم کے کنارے پہ کھڑا کیا جائے اور کہا جائے ہاذہ جہنم، یہ ہے وہ جہنم، اللتی یکذب بہا، جس کا مذاق اڑاتے تھے، جس کی تکذیب کرتے تھے المجرمون، مجرم۔ آج فلمی ڈراموں میں دیکھیں، سٹیج ڈراموں میں دیکھیں، لوگ جنت جہنم کا مذاق اڑاتے، لوگ کھیل سمجھتے، لوگ تماشا سمجھتے، لوگ کہتے یہ مولوی ڈراتے ہیں، اللہ کو اتنا ظالم تھوڑی ہے کہ لوگوں کو آگ میں ڈالے۔ دنیا میں بھی کوئی مشکل آتی ہے تو کہتے زندگی جہنم بن گئی، یہ وہ جہنم نہیں ہے جو اللہ نے بنا کے رکھی ہوئی ہے۔